यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार। प्रधानमन्त्रीलाई झोलिलो खानेकुरा दिन थालिएको र उहाँ बोल्न सक्ने अवस्थामा रहनु भएको अस्पतालद्वारा जानकारी। कोरोना भाइरस भित्रन नदिन विमानस्थल र नाकाहरूमा निगरानी बढ़ाउने सरकारको निर्णय। नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित नभेटिएको सरकारका प्रवक्ता डा युवराज खतिवड़ाद्वारा जानकारी। बाजुराका महिला महिनावारी भएका बेला छाउगोठमा बस्ने परम्परा तोड्दै घरमै बस्न थाले र रूस र टर्कीद्वारा सिरियाको इदलिब प्रान्तमा युद्ध विराम गर्ने घोषणा। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत रूपमा सुधार भइरहेको छ। प्रधानमन्त्रीलाई चिकित्सकहरूले तरल पदार्थ खान दिएको र उहाँ बोलचाल गर्ने अवस्थामा रहनु भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ। बुधबार शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री अस्पतालमै स्वास्थ्य लाभ गरिरहनु भएको छ। उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीलाई अंगदान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि सुधारोन्मुख भएको र उहाँलाई तरल र नरम आहार दिन थालिएको प्राध्यापक डाक्टर खड्गाले जानकारी दिनुभयो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र विभिन्न देशका प्रधानमन्त्री एवं प्रतिनिधिहरूबाट प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको शुभकामना आउने क्रम पनि जारी रहेको जानकारी दिनुभएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पछिल्लो जानकारी दिन प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्ने विशेषज्ञ टोलीका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज गेवाली हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब
हजुर नमस्कार।
अहिले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ डाक्टर साहब?
हजुर राम्रो छ, एकदम राम्रो छ। राम्रोसँग उहाँको प्रगति भइरहेको छ। स्वास्थ्य अवस्था राम्रोसँग प्रगति गरिरहेको छ।
हजुर अब जस्तो आहाराको कुरा र बोलचालको कुराहरू हिजो साँझसम्म आएका छन्। हजुर
हजुर बोलचाल त राम्रोसँग नै गर्न सक्नुहुन्छ, हामीहरूसँग कुराहरू गर्न सक्नुहुन्छ।
हजुर
तैपनि हामीले उहाँलाई आफ्नो स्वास्थ्य अवस्था बाहेक अरू कुरामा हामी धेरै डिस्टर्ब गर्न चाहँदैनौँ उहाँलाई। तर बोल्न बस्न खानपिन गर्नलाई उहाँ अब नर्मल अवस्थामै फर्किसक्न लाग्नु भएको छ।
डाक्टर साहब केही संवादहरू भएका छन् कि यहाँहरूले बोल्न नै दिनुभएको छैन?
होइन संवादहरू संवाद भन्दाखेरि हाम्रो चिकित्सकीय संवाद कस्तो छ, के छ, कस्तो अनुभव भइरहेको छ, के अप्ठ्यारो छ कि दुखै कस्तो छ भने यस्तो किसिमको संवादहरू त नर्मली गर्छौँ। अरू हामी राजनीतिक आर्थिक कुराहरू यो अवस्थामा हामी गर्न चाहँदैनौँ, त्यसमा गरिएको पनि छैन।
डाक्टर साहब जस्तो जस्तो हजुर जस्तो आम सर्वसाधारणका लागि यहाँहरूको केही चिकित्सकीय संवाद प्रधानमन्त्रीले गर्नुभएको रेस्पोन्सका बारेमा अलिकति भनिदिनुहोस् न।
होइन त्यही त भने उहाँको अब अपरेसन गरेको 2 दिन हाम्रो भाषामा 1 दिनलाई 24 घन्टालाई 1 दिन भन्छौँ, तर यहाँ दिनले त 3 दिन भयो, घन्टाले चाहिँ 2 दिन पनि पुरा भएको छैन। दिउँसो 3 बजे मात्रै उहाँको 2 दिन पुरा हुन्छ। 2 दिनभित्रमा नै या 1 दिनभित्रमा नै हिजोबाट नै उहाँले नर्मलसँग कुरा गर्न सक्ने होइन तरल पदार्थ खान सक्ने अवस्थामा हुनुहुन्छ। उहाँको सूचकाङ्कहरू रगतको रिपोर्टहरू धेरै नै राम्रो आइसकेको छ, त्यो डिटेलमा चाहिँ हामी नभनौँ यो मिडियामा। जस हामीले सोचेको अपेक्षाकृत सुधार उन्मुख नै गइरहेको छ।
डाक्टर साहब अस्पतालमा अब कति दिन रहनुहुनेछ प्रधानमन्त्री?
यस्तै किसिमले उहाँको सुधार हुँदै गयो भने अझै 3-4 दिन नै अस्पतालमा बस्नुहुन्छ।
डाक्टर साहब धेरै धेरै धन्यवाद।
हजुर हस्
उहाँ हुनुहुन्थ्यो प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्ने विशेषज्ञ टोलीका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज गेवाली। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रूपमा सुधार भइरहेको छ र अबको 3-4 दिनमा उहाँ अस्पतालबाट फर्कन सक्नुहुने उहाँले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री डा युवराज खतिवड़ाले नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित नभेटिएको जानकारी गराउनु भएको छ। संचार मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवड़ाले नेपालमा कोरोना भाइरस संक्रमित नभेटिएकाले बाहिरबाट नेपाल भित्रने विमानस्थल र नाकाहरूमा सरकारले विशेष निगरानी बढ़ाएको बताउनुभयो। उहाँले नेपाल र भारत बीचका 37 नाकामा टोली खटाएर निगरानीको व्यवस्था मिलाइएको र अन्य नाकाहरूमा पनि आवश्यकता अनुसार सरकारले निगरानी बढ़ाउँदै जाने तयारी गरेको जानकारी दिनुभयो।
अहिलेसम्म नेपाल कोरोना भाइरसबाट संक्रमित भएको छैन। जुन मान्छेलाई देखिएको भनिएको थियो त्यो भाइरस नेगेटिभ देखियो। अब हामी मुलुकभित्र यो समस्या नभएकोले हाम्रो ध्यान मुलुक बाहिरबाट हुन सक्ने संक्रमणमा बढी ध्यान दिनु परेको छ। खास गरी कोरोना भाइरसबाट बढी संक्रमित मुलुकहरूबाट आउने यात्रुहरूलाई बढी हामीले निगरानीमा राख्नुपर्ने र हवाई यात्रुहरूको हकमा एयरपोर्टमा बढी हामीले स्क्रिनिङ गर्नुपर्ने र चाहिँ समस्या देखिएमा क्वारेन्टाइनमा राख्नुपर्ने त्यो व्यवस्था गरिसकिएको छ। तर स्थल मार्गबाट आउने पर्यटकहरूबाट पनि यो समस्या हुन सक्ने भएको हुनाले कतिपय स्थलबाट आउने पर्यटकहरूलाई अनअराइभल भिसा नदिने त निर्णय नै भइसकेकै विषय छ। त्यस अतिरिक्त हामीले करिब करिब 6 स्थल मार्ग जुन मुख्यतः विदेशीहरू नेपालभित्र प्रवेश गर्छन् ती मार्गहरूमा पनि हामीले सम्पूर्ण सुरक्षाका प्रबन्धहरू क्वारेन्टाइनका व्यवस्थाहरू गरिसकेका छौँ।
यही फागुन 18 गते बसेको मन्त्री परिषदका निर्णयबारे जानकारी गराउनुहुँदै अर्थ एवं संचार मन्त्री डाक्टर खतिवडाले गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाई महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले कलकत्तास्थित नेपाली महावाणिज्य दूतमा ईश्वरराज पौडेललाई र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार राजेन्द्र बहादुर अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको जानकारी गराउनुभयो। त्यसैगरी सरकारले चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोस्रो चरणको परियोजनाका लागि सड़क विभाग काठमाडौँ चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कार्यवाही चलाउने अधिकार तोक्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। नेपालको निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि पहिलो संशोधन 2076 स्वीकृत गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको मन्त्री डाक्टर खतिवडाले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा मन्त्री डाक्टर खतिवडाले मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभ गरिरहनु भएको बताउनुभयो। उप प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिक रूपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाइने बताउनु भएको छ। सिंहदरबारमा हिजो बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको दोस्रो बैठकले छिमेकी मुलुकमा समेत फैलिएको कोरोना भाइरस नेपालमा भित्रन सक्ने जोखिम रहेकाले सबै संयन्त्र परिचालन गरेर सावधानी अप्नाइने समितिका संयोजक समेत रहनुभएका उप प्रधानमन्त्री पोखरेलले जानकारी दिनुभयो। कोरोनासँग सम्बन्धित काममा बढ़ी ध्यान दिन समेत बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। त्यसैगरी हिजोको बैठकले विश्व बैंकले गर्ने सहयोग लिने त्यस्तै सीमा नाकामा क्वारेन्टाइन भवनहरू व्यवस्थापन गर्ने संक्रमित मुलुकमा स्वास्थ्य चेतना बढ़ाउने क्वारेन्टाइन भवन कायम राख्ने लगायतका निर्णय भएको रक्षा मन्त्रालयले जानकारी दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोरोना भाइरसले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो भएको छलफलमा मन्त्री भट्टराईले आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टीम बनाइने जानकारी दिनुभयो। उहाँले पर्यटन क्षेत्रसँग आबद्ध सबै संघ संस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारे 3 दिनभित्र सुझाव दिन पनि आग्रह गर्नुभएको छ। छलफलमा पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले कोरोना भाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराउनु भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथामका सम्बन्धमा विद्यालय शिक्षण संस्था विद्यार्थी शिक्षक तथा अभिभावकहरूमा सतर्कता अप्नाउन अपील गरेको छ। मन्त्रालयले विद्यालय तथा शिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सचेत गराउने कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबाट सूचना र जानकारी उपलब्ध गराउने संक्रमणबाट बस्ने उपाय सूचना पार्टीमा टाँस गर्ने छलफल गराउने त्यसबारे पढ़न र छलफल गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने लगायतको आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गर्नुभएको अपीलमा कोरोना भाइरस सम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका वेबसाइटको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्न स्थानीय स्वास्थ्य केन्द्र एवं स्वास्थ्य चौकीहरूसँग समन्वय गरी सचेतनाका कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरेको छ। नेपालगंज विमानस्थल कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिएको छ। नेपालगंज विमानस्थलबाट कर्णाली प्रदेशका विभिन्न जिल्ला र काठमाडौँ आउने जाने यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको नागरिक उड्डयन कार्यालय नेपालगंजका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो। त्यसैगरी झापाको चन्द्रगढ़ी विमानस्थलमा कोरोना भाइरसको संक्रमण भित्रन नसकोस् भन्ने उद्देश्यले हेल्थ डेस्क स्थापना गरिएको छ। विभिन्न ठाउँबाट आएका मानिसको आवतजावत हुने भएकाले कोरोना भाइरस विरूद्ध सचेतना अपनाउँदै विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राणाले जानकारी दिनुभयो। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय मोरङले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपील गरेको छ। प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कोरोना भाइरस संक्रमण हुन नदिन होली नखेल्न भीड़भाड़मा नजान र मेला सभा महोत्सव जस्ता कार्यक्रमहरू आयोजना नगर्न आग्रह गर्नुभयो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण तनहु जिल्लामा विभिन्न मेला महोत्सव र सम्मेलन स्थगित गरिएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले विश्वव्यापी संक्रमण भइरहेको कोरोना भाइरसबाट जोगिन अभिभावक शिक्षक र विद्यार्थीहरूलाई सार्वजनिक सूचना प्रवाह प्रारम्भ गरेको छ। भाइरसबाट बच्न मानसिक रूपमा सन्तासमा नपर्न र प्रतिरक्षाप्रति विश्वास जगाउन हात नमिलाउन अंकमाल नगर्न नियमित रोगाखोकीका लागि प्रयोग हुने सिटामोल डिकोल्ड साइनेक्स जस्ता औषधिहरू घर र विद्यालयमा राख्न आग्रह गरेको छ। चीन सरकारले नेपाल कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको हेर्न चाहेको बताएको छ। रेडियो नेपाललाई विशेष अन्तर्वार्ता दिनुहुँदै नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नेपालमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि जस्तोसुकै मदत गर्न चीन सरकार तयार रहेको बताउनु भएको छ। संवाददाता कौशल घिमिरेको यो रिपोर्ट।
चीन कोरोना भाइरसको उत्पत्ति स्थल हो र हालसम्म मृत्यु हुने र संक्रमितको संख्या समेत चीनमै अत्याधिक रहेको छ। तर उसले छिमेकी मुलुक नेपालमा संक्रमितको संख्या शून्य रहने विश्वास गरेको राजदूत यान्छीले बताउनुभयो।
नेपाल चीनको छिमेकी मुलुक र वास्तविक मित्र रहेकाले नेपालमा कोरोना भाइरसको संक्रमण शून्य रहोस् र शून्य रहनेमा म विश्वस्त छु।
राजदूत यान्छीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण र रोकथाममा जनताले सर्वप्रथम सरकारमाथि विश्वास गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाल सरकारले संक्रमणबाट जोगिन धेरै महत्वपूर्ण कदम चालेको पनि बताउनुभयो।
सर्वप्रथम कोरोना भाइरसको रोकथामका लागि सरकारमाथि विश्वास गर्न जरूरी रहेको छ। नेपाल सरकारले पनि कोरोना भाइरसको संक्रमणको रोकथामका लागि धेरै महत्वपूर्ण कदमहरू उठाइरहेको छ।
राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि जस्तो सुकै मदत गर्न चिनिया सरकार तयार रहेको बताउनु भएको छ।
म विश्वास गर्छु कि यदि आवश्यक परेको खण्डमा चीन सरकार नेपाल सरकारलाई मदत गर्न कहिल्यै पछि हट्ने छैन।
आर्थिक वृद्धि भन्दा जनताको स्वास्थ्यलाई चिनिया सरकारले सधैँ प्राथमिकता दिएको भन्नुहुँदै चिनिया राजदूत यान्छीले नेपाल सरकारले पनि समृद्ध नेपाल सुखी नेपाली अभियानलाई यथावत राखेर भए पनि जनस्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ।
We know that Nepal is working very hard for the goal of prosperous Nepal and happy Nepalis.
हामीलाई थाहा छ कि नेपाल सरकार समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि धेरै मेहनत गरिरहेको छ र नेपाल सरकारको यो मेहनतलाई हामी स्वागत गर्छौं। तर कहिलेकाहीँ आर्थिक वृद्धि भन्दा पनि जनताको स्वास्थ्य सुरक्षालाई बढ़ी महत्व दिनुपर्ने हुन्छ।
राजदूत यान्छीले चीनमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने 50,000 सफल उपचारपछि घर फर्किसकेको जानकारी दिनुभयो। कौशल घिमिरे, रेडियो नेपाल, काठमाडौँ।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले जनताको बहुदलीय जनवादको आवश्यकता अझै बाँकी रहेको बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा हिजो आयोजना गरेको छलफल कार्यक्रममा वरिष्ठ नेता नेपालले जनताको बहुदलीय जनवादले पार्टी, समाज र राज्य सत्ता सञ्चालनमा भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारीले जबजको दस्तावेजीकरण गरी नयाँ पुस्तालाई जानकारी गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो। नेपाली सेनाभित्र अनियमितता भएको भन्ने उजुरीको आधारमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको बैठकमा रक्षा मन्त्री र प्रधान सेनापतिको उपस्थिति अनिवार्य हुनुपर्ने माग सांसदहरूले गर्नुभएपछि उजुरी बारेमा छलफल नै नगरी हिजो बैठक स्थगित गरिएको छ। सेनाभित्र भएको भनिएको अनियमितता बारेमा राज्य व्यवस्था समितिले हिजो बोलाएको बैठकमा रक्षा सचिव र केही उच्च सैनिक अधिकारीहरू उपस्थित हुनुभए पनि सांसदहरूले रक्षा मन्त्री र प्रधान सेनापतिबाट नै जवाफ आउनुपर्ने अडान राख्नुभएपछि बैठक स्थगित गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि भारतका नवनियुक्त राजदूत विनय मोहन क्वात्राले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो उहाँले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। त्यसै गरी राष्ट्रपति समक्ष हिजै मेक्सिको र गणतन्त्र सिसेल्सका गैरावासीय राजदूतहरू फेडोरिक सलास लोडसी र थोमस सेल्फी पिलेले पनि आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो। उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीसँग नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले हिजो बेग्ला बेग्लै शिष्टाचार भेट गर्नुभएको छ। तीनवटै भेटका क्रममा उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग नेपाल भारतका विद्यमान सम्बन्धका विषयमा विचार विमर्श भएको थियो। उहाँहरूले राजदूत क्वात्राको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध अझ प्रगाढ़ हुने विश्वास व्यक्त गर्नुभएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितताका लागि सबै राजनैतिक दल र नेतृत्वले ध्यान दिनुपर्ने बताउनु भएको छ। 110 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल पत्रकार महासंघ महिला समितिले हिजो काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री भट्टराईले महिला अधिकारको संवैधानिक सुनिश्चितता भएको उल्लेख गर्नुहुँदै नेपालको संविधान लोकतान्त्रिक मात्र नभई समावेशी सिद्धान्तको हिसाबले उत्कृष्ट रहेको पनि बताउनुभयो। कार्यक्रममा संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठ मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न सरकार र सरकारवालालाई खबरदारी गर्न संचार माध्यमहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता जगतमा महिला सहभागिता अभिवृद्धिका लागि महासंघले विभिन्न भूमिका निर्वाह गर्दै आएको जानकारी दिनुभयो। प्रदेश नम्बर दुई सरकारका मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैंगिक हिंसाको अन्त्य सम्भव नरहेको बताउनु भएको छ। जनकपुरमा हिजो आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले लैंगिक हिंसा अन्त्यका लागि सभा गोष्ठीहरूभन्दा पनि तल्लो तहमा गएर काम गर्नुपर्ने बताउनुभयो। लैंगिक हिंसाको मुख्य कारण नै अशिक्षा रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले सचेतनामूलक कार्यक्रमका साथै शिक्षामा सबै क्षेत्र मिलेर लगानी गर्नुपर्नेमा जोड़ दिनुभयो। बाजुरा जिल्लामा सचेतनामूलक कार्यक्रम शुरू भएपछि त्यहाँका महिलाहरू महिनावारी भएका बेला छाउगोठमा बस्ने परम्परा तोड्दै घरमा बस्न थालेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
बाजुरा जिल्लामा अहिले स्थानीय तहले विभिन्न जनचेतनामूलक कार्यक्रम ल्याउन थालेपछि महिलाहरू महिनावारी भएका बेला घरमै बस्न थालेका छन्। बडीमालिका नगरपालिका वडा नम्बर 8 की धनकला कडायत यसै क्रममा बडीमालिका नगरपालिकाले 9 वडा मध्ये 5 ओडामा रहेका छाउपडी गोठ भत्काई, छाउपडी गोठमुक्त ओडा घोषणा गरिसकेको र बाँकी 4 ओडा छाउपडी गोठमुक्त गर्ने प्रक्रियामा रहेको बताउनुहुन्छ बडीमालिका नगरपालिका नगर उपप्रमुख कविता विष्ट।
बडीमालिका नगरपालिका भित्र रहेका 1-9 ओडामा ओडा नम्बर 4, 5, 6 र ओडा नम्बर 3 लाई कुनै पनि महिला दिदी बहिनीहरू छाउगोठमा बस्न नि बस्दैनन्। उहाँहरूले अहिले आफ्नो घरभित्र रहेर आफ्नो सुत्ने कोठा सुतेर पोषणका कुराहरू पनि अहिले खाइराख्नु भयो र बडीमालिका नगरपालिकाभित्र 9 ओडा छन्। 9 ओडामा 4 ओडा अघिल्लो वर्ष गरिसकेका थियौँ भने बाँकीका अब हाम्रा 4 ओडा रहेका छन्।
यो कुप्रथा हटाउन उपमेयर विष्ट समुदायका महिलासँग निरन्तर संघर्ष गरिराख्नु भएको छ। नगरपालिकाले छाउपडी गोठमुक्त ओडाको अवधारणा ल्याएसँगै पहिला जुका खाने सर्प टोक्ने जस्तो डर अहिले घरभित्रै बस्दा नभएको बताउनुहुन्छ मार्तडी गढखेतकी कलु अहेडी।
यति उता जुका खाँदै हिलो लाग्दै फोहोर खाँदै अतल घर भयो घरभित्र भुख निदान।
महिनावारी भएका बेला बाहिर बस्नाले चेलीबेटी असुरक्षित हुने भएकै कारण छाउगोठ भत्काइएकाले सरकारको नीति सबैले मान्नुपर्ने भन्नुहुन्छ स्थानीय अगुवा बलवान अहेडी।
छाउगोठमा बसिरहेको बेलामा कतिपय मान्छेलाई सर्पले डसेर मरे त्यस्तो परिणाम यहाँ आउँछ कि भनेर यी हटाइएका हुन्। यसमा दुःख पीड़ा मान्ने अवस्था होइन, कमसे कम अब आफूले जमाना अनुसार हिँड्न पर्यो।
अहिले बडीमालिका नगरपालिका जस्तै जिल्लाका अरू पालिकाहरूले पनि छाउ बार्ने र छाउगोठमा बस्ने महिलाका परिवारलाई नगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधाबाट वञ्चित गराई आवश्यक कारवाही अगाडि बढाउने बताएपछि महिनावारी भएका बेला घरमै बस्ने महिलाको संख्या बढ्दै गएको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
जाजरकोटको जुनी चाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी, सोही गाउँपालिका वडा नम्बर 5 वडाध्यक्ष राजबहादुर शाही र जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेत विरूद्ध 33 लाख भन्दा बढ़ीको भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। गाउँपालिकाका अध्यक्ष केसी र वडाध्यक्ष शाहीले सड़क निर्माणको कमिशन बापत 25,50,000 रूपियाँ र गाउँपालिकाका अध्यक्ष केसीले नै प्रधान अध्यापक बस्नेतसँग मिलेमतो गरी 8 लाख रूपियाँ घुस लिएको पुष्टि भएकाले तीनैजना विरूद्ध विशेष अदालत काठमाडौँमा हिजो मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार तीनैजनालाई भ्रष्टाचारको रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको हो। राष्ट्रिय कलाश्री सम्मान 2076 वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई प्रदान गरिएको छ। नेपाली कला साहित्य .com ले काठमाडौँमा हिजो गरेको कार्यक्रममा नेपाली गीत संगीतका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका वरिष्ठ गायक प्रधानलाई सम्मान गरेको हो। संगीत क्षेत्रमा विशेष योगदान दिए बापत संगीतकार गणेश रसिकलाई कार्यक्रमबीच नगद 1 लाख रूपियाँ सहितको राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरिएको छ। त्यस अवसरमा ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारबाट साहित्यकार सरस्वती प्रतीक्षा, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट पत्रकार लोचन घिमिरे, थिर छाया राष्ट्रिय कलाश्री ललित कला पुरस्कार कलाकार विक्रमश्री र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कारबाट गायक शिशिर योगी पुरस्कृत हुनुभएको छ। सुक्खा पहिरोका कारण अवरूद्ध बनेको बेनी जोमसोम सड़क 3 दिनपछि सञ्चालनमा आएको छ। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 3 र 4 को सिमानामा पर्ने धैकु खोला नजिकै सुक्खा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा यातायात सेवा अवरूद्ध भएको थियो। पहिरो खसेको ठाउँमा एक्साभेटर र मजदूर परिचालन गरी पहिरो पन्चाइएपछि सड़क खुलाइएको बेनी जोमसोम कोरला सड़क आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचन्दले जानकारी दिनुभयो। डोटीको सायल गाउँपालिका 2 सिमरा गाउँमा चट्याङ लागेर स्थानीय 60 वर्षीया जसु देवी ओलीको मृत्यु भएको छ। घरमै बसिरहेका बेला 81 परेको चट्याङ लागेर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। डोटीको पूर्वी चौकी गाउँपालिका 6 मेल गैरामा हिजो जीप दुर्घटना हुँदा 14 जना घाइते भएका छन्। घाइतेमध्ये हुम्लाका दानसिंह टमटा र अशोक बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा बस र ट्रक एक आपसमा ठोकिँदा 9 जना घाइते भएका छन्। त्यसै गरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सुनारी गाउँपालिकामा फोर्स गाड़ी दुर्घटना हुँदा 7 जना यात्रु घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। रूस र टर्कीले सिरियाको उत्तर पश्चिम इदलिब प्रान्तमा त्यहाँको स्थानीय समयअनुसार गैरातीदेखि लागू हुने गरी युद्ध विराम घोषणा गरेका छन्। रूसको मस्कोमा दुई देश बीच भएको करिब 6 घण्टा लामो छलफलपछि सिरियाको इदलिब प्रान्तमा युद्ध विरामको घोषणा भएको हो। गत डिसेम्बर महिनादेखि नै इदलिब प्रान्तमा द्वन्द्व र रक्तपातका घटनाहरू बढ़िरहेका थिए। गत महिना मात्रै रूस समर्थित सिरियाली सेनाको आक्रमणमा त्यहाँ 36 जना टर्की सेनाको मृत्यु भएको थियो। ब्राजिलको साउ पाउलो राज्यमा लगातारको वर्षापछिको बाढ़ीका कारण कम्तीमा 24 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण अझै 25 भन्दा बढ़ी मानिस हराइरहेको अधिकारीहरूले उल्लेख गरेका छन्। बाढ़ीकै कारण राजधानी रियो डी जेनेरियोका 5,000 भन्दा बढ़ी स्थानीय विस्थापित भएको पनि अधिकारीहरूले उल्लेख गरेका छन्। चीनको वुहान शहरबाट देखा परेको कोरोना भाइरसका कारण विश्वभर करिब 1 लाख व्यक्ति संक्रमित भएका र त्यसमध्ये 80% भन्दा बढ़ी व्यक्ति चिनिया नागरिक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्वका 60 भन्दा बढ़ी राष्ट्रमा फैलिसकेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 3,000 नागिसकेको छ। तीमध्ये 90% भन्दा बढ़ी चिनिया नागरिक रहेका छन्। कोरोना भाइरसको संक्रमण पछिल्लो समय अमेरिका, इटली, दक्षिण कोरिया लगायत विभिन्न मुलुकहरूमा पनि फैलिएको छ। यसैबीच युरोपेली राष्ट्र इटलीले विद्यालय र विश्वविद्यालयहरू कम्तीमा 10 दिनका लागि बन्द गरिने जनाएको छ। कोरोना भाइरसको संक्रमणकै कारण दक्षिण कोरियाले मुखमा लगाउने मास्क देश बाहिर निर्यात नगर्ने घोषणा गरेको छ। अब आर्थिक समाचार।
उद्योग मन्त्री लेखराज भट्टले ग्रामीण क्षेत्रमा छरिएर रहेका ससाना उद्योगहरूलाई प्लेटफर्म दिएर सञ्चालन गरेको खण्डमा औद्योगिक ग्रामहरू नेपालको अर्थतन्त्रको महत्वपूर्ण अंग हुन सक्ने बताउनु भएको छ। विभिन्न 4 जिल्लाका 5 स्थानमा औद्योगिक ग्राम निर्माणका लागि बिहिबार उद्योग मन्त्रालयमा भएको सम्झौता कार्यक्रममा मन्त्री भट्टले सरकारले देशका सबै स्थानीय तहमा औद्योगिक ग्रामहरू खोल्ने नीति अनुरूप औद्योगिक ग्राम आयोजनालाई मुलुकको रूपान्तरकारी आयोजनाको रूपमा अघि बढ़ाएको बताउनुभयो। उहाँले सम्झौता गरेका 5 र यसअघि सम्झौता भएका 32 औद्योगिक ग्राम निर्माणको कामलाई तीव्रताका साथ अघि बढ़ाउन र समयमा पूर्वाधार निर्माणको काम सम्पन्न गर्न पनि सम्बन्धित स्थानीय तहका प्रमुखहरूलाई आग्रह गर्नुभयो। उद्योग मन्त्रालयले बिहिबार डोटीको जोरायल, च्याङ्जाका गलेङ र चापाकोट, गोर्खाको सिरानचोक र ओखलढुङ्गाको मुलामा औद्योगिक ग्रामको पूर्वाधार निर्माणका लागि समझदारी गरेको हो। समझदारी अनुसार प्रत्येक औद्योगिक ग्रामले पूर्वाधार निर्माणमा खर्च गर्ने गरी 92 लाख रूपियाँ प्राप्त गरेका छन्। नक्कली मूल्य वृद्धि कर बिल बिजक बनाई अनधिकृत कारोबार गरेको पाएपछि राजस्व अनुसन्धान विभागले विभिन्न 130 व्यावसायिक फर्म तथा कम्पनीलाई 7 दिनभित्र उपस्थित हुन आग्रह गरेको छ। विभागले बिहिबार सूचना मार्फत त्यस्ता व्यवसायीलाई उपस्थित हुन आग्रह गरेको हो। विभागले नक्कली भ्याट बिल र अन्तशुल्क छली गरेको अभियोगमा 200 भन्दा बढी व्यावसायिक फर्म तथा कम्पनीमाथि अनुसन्धान गरिरहेको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले पटक पटक सम्पर्कमा आउन गरिएको आग्रहलाई व्यावसायिक फर्म तथा प्रतिष्ठानले अटेर गरेकोले उनीहरूलाई सार्वजनिक सूचना मार्फत उपस्थित हुन आग्रह गरिएको जानकारी दिनुभयो। साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार घटेर बन्द भएको छ। शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार 5.50 अंकले घटेर 1,435.70 अंकमा झरेको छ। दिनभर तीव्र उतार चढ़ावका बीच नेप्से 5 अंकले घट्दा अधिकांश समूह रातान्य भएका छन्। नेप्सेमा कारोबार हुने 12 समूह मध्ये 5 वटाको कारोबार बढेको छ भने अन्य सबै समूहको कारोबार घटेको छ। बिहिबार दिनभर 22,531 कारोबारहरूबाट 179 कम्पनीहरूका 59,40,533 किता शेयरहरू 2,45,70,93,000 मूल्यमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबारको ऐतिहासिक रेकर्डलाई तोड्दै बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गराएको हो। बिहिबार सुनको मूल्य तोलामा 200 रुपियाँले बढेर प्रति तोला 80,700 रुपियाँमा कारोबार भएको नेपाल सुनचानी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य एकै दिन 2,200 रुपियाँले बढेर 80,500 रुपियाँमा कारोबार भएको थियो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल T20 क्रिकेट प्रतियोगिता स्थगित भएको छ। आयोजक ईपीएलले बिहिबार पत्रकार सम्मेलन गर्दै ईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ। चीनबाट शुरू भएको कोरोना भाइरस विश्वव्यापी फैलिँदै गएपछि ईपीएल स्थगित गरिएको आयोजकले जनाएको छ। आयोजकले नेपाल सरकार, नेपाल क्रिकेट संघ, सहभागी टीम, प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगित गरेको जनाएको छ। नयाँ मिति कोरोना भाइरस नियन्त्रण भएपछि तय हुनेछ। यसअघि ईपीएल चैत 1 गतेदेखि 15 गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो। भैरवमा सम्पन्न एसियन च्यालेन्जर ट्रफी क्लब क्रिकेट प्रतियोगिताको उपाधि शंकरनगर क्रिकेट क्लबले जितेको छ। फाइनलमा राइनोज क्रिकेट क्लबलाई 26 रनले हराउँदै शंकरनगरले उपाधि जित्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको शंकरनगरले 20 ओभरमा 7 विकेट गुमाउँदै 177 रन बनाएको थियो। 178 रनको लक्ष्य पछ्याएको राइनो क्रिकेट क्लब 19 ओभर 5 बलमा 151 रनमा समेटिएको थियो। बिहिबारदेखि शुरू भएको आयोजक सहारा क्लब पोखरा 18 औं संस्करणको आहारा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। ब्रिगेड बोइज क्लबलाई 3-2 गोल अन्तरले पराजित गर्दै सहारा क्वार्टर फाइनलमा पुगेको हो। सहाराका लागि त्रिदेव गुरुङले 2 गोल गरे भने सिबी उलिक्सले 1 गोल गरे। ब्रिगेडको तर्फबाट राजेश परियार र विजय गुरुङले 1-1 गोल फर्काए। पोखरा रंगशालामा बिहिबार निर्धारित 90 मिनटको खेल 2-2 को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलमा सहाराले अन्तिम समयमा जित निकालेको हो। 10 खेलाडीमा सीमित सहाराका लागि खेल सकिन 2 मिनट बाँकी रहँदा त्रिदेव गुरुङले विजयी गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफ भने निकै रोमाञ्चक बन्न पुग्यो। खेलको 26 मिनटमा जीवन राय माझीले रातो कार्ड पाएपछि सहारा 10 खेलाडीमा सीमित भएको थियो। सहाराले अब 24 फागुनमा हुने क्वार्टर फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ। प्रतियोगितामा शुक्रबार नेपाल एफएफ क्लब र झापा 11 फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
खेल समाचारका साथमा अझै बम। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही, पश्चिमी मध्य तथा पूर्वी भागका केही स्थानमा वर्षा हुने र उच्च पहाड़ी भागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 83%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:23 भयो भने सूर्यास्त भरि साँझ 6:07 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार। प्रधानमन्त्रीलाई झोलिलो खानेकुरा दिन थालिएको र उहाँ बोल्न सक्ने अवस्थामा रहनु भएको अस्पतालद्वारा जानकारी। कोरोना भाइरस भित्रन नदिन विमानस्थल र नाकाहरूमा निगरानी बढ़ाउने सरकारको निर्णय। नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित नभेटिएको सरकारका प्रवक्ता मन्त्री डा युवराज खतिवड़ाद्वारा जानकारी। बाजुराका महिला महिनावारी भएका बेला छाउ गोठमा बस्ने परम्परा तोड्दै घरमै बस्न थाले र रूस र टर्कीद्वारा सिरियाको इदलिब प्रान्तमा युद्ध विराम गर्ने घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।